नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। नयाँ संविधान जारी भएसँगै प्रतिनिधि सभा र प्रदेशसभा चुनाव भएकाले देश अहिले विधिवत रूपमा संघीयतामा गइसकेको छ र अब त प्रदेशसभा बैठक पनि शुरू भइसकेको छ। सबैभन्दा पहिलो प्रदेशसभा बैठक गत बिहिबार 3 नम्बर प्रदेशको राजधानी हेटौडामा बसेको छ। आज प्रदेश नम्बर 2, 5, 6 र 7 का अस्थायी मुकामहरूमा पहिलो प्रदेशसभा बैठक बस्दैछ। यस्तै भोलि प्रदेश नम्बर 1 र 4 को पहिलो प्रदेशसभा बैठक बस्ने तयारी पनि छ। आज र भोलि बस्ने प्रदेशसभा बैठकका लागि प्रदेश सांसदहरू आआफ्नो अस्थायी मुकाममा पुगेका छन्। संविधानको धारा 183 अनुसार प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 20 दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्नेछ। त्यही प्रावधान अनुसार प्रदेश नम्बर 3 को पहिलो प्रदेशसभा बैठक बसिसकेको छ भने अरू 6 वटा प्रदेशको बैठक बस्ने तयारी भइरहेको छ। संविधानको धारा 182 प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले 15 दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको चुनाव गर्नुपर्ने व्यवस्था छ। जस अनुसार आज र भोलि बस्ने पहिलो प्रदेशसभा बैठकले सभामुख तथा उपसभामुखको चुनाव गर्ने मिति तय गर्नेछ। यसअघि गत बिहिबार बसिसकेको 3 नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकले आउँदो शनिबार सभामुखको चयन गर्ने कार्यतालिका बनाएको छ। गत बिहिबार नेपालको इतिहासमा नै पहिलो प्रदेशसभा बैठक बसेको हेटौडामा साथी हरि हुमागाई पनि पुग्नु भएको थियो।
मुलुक संहितामा गएपछि 7 वटा प्रदेश मध्येमा प्रदेश नम्बर 3 को पहिलो बैठक सकिएको छ। हेटौडाको टिसेन रोडमा रहेको 3 नम्बर प्रदेश को संसद सचिवालयको हलमा पहिलो ऐतिहासिक बैठक सकिसकेको छ। क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेश सभा स्थलमा बसेको पहिलो बैठकले सभामुखको निर्वाचन मिति यही माघ 27 गते दिनको 3 बजे हुने गरी तोकिएको छ। 27 गतेको बैठकमा सभामुखको निर्वाचन हुने सबै तयारी र कार्यसूची समेत प्रकाशित गरिएको छ। सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने बताइएको छ। प्रदेश सभाको बैठकको शुरूमा अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको पत्र पढेर सुनाइएको थियो। त्यसपछि प्रदेश सभामा उपस्थित दलका एकजना नेताले बोलेपछि पालै पालोसँग 7 वटा दलका नेताहरूले बोल्नुभएको थियो। माओवादी सहितका दलका नेताहरूले सहमतिका साथ अगाडि बढ्नुपर्ने बताइरहेका छन्। बैठकले प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि बनाइएको छ भने प्रदेश सभा सञ्चालनका लागि प्रमुख 4 दलका 1-1 जना नेता रहेको समिति पनि बनाइएको छ। संहितामा लागू भएसँगै पहिलो प्रदेश सभा बैठक भएकाले बैठक स्थलमा उच्च स्तरका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि र संचारकर्मीहरूको बाक्लो सहभागिता समेत रहेको छ।
प्रदेश सभाको पहिलो बैठक शुरू हुनु अघिदेखि नै हलमा चहल पहल थियो। पुरुष सांसदहरू दौरा सुरुवाल, कोट प्यान्ट र चिटिक्कको ढाका टोपीमा तथा महिला सांसदहरू सारी, चोली, कोट र टल्कने जुत्तामा सजिएका थिए। पहिलो बैठकमा सहभागी हुन पाएकोले सबैको अनुहारमा मुस्कान देखिन्थ्यो। माझी समुदायबाट पहिलो पटक संसदमा उपस्थित हुन पाउँदा राप्रपाकी सांसद रिता माझी निकै खुसी हुनुहुन्थ्यो।
एकदमै राम्रो रह्यो किनकि हामीले पहिलोचोटि अनुभव गरेका छौँ। सदनमा बोल्ने एउटा अवसर पायौँ, मौका पायौँ। हामीलाई एउटा सदनमा बोल्ने मौका पाउँदा हामी एकदम उत्साहित छौँ। आगामी दिनमा पनि हामीलाई कुनै पनि विभेद नगरी हामीले राख्नुपर्ने कुराहरूलाई, जायज मागहरूलाई सदनले यसरी नै राख्ने अवसर दियोस्, त्यही नै भन्न चाहन्छु।
पहिलो पटक चुनाव जितेका मात्र होइनन्, पहिले नै जनप्रतिनिधि भएर काम गरेकाहरूलाई पनि प्रदेश सभा बैठकको अनुभव नौलो र नयाँ लाग्यो। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवं अहिले प्रदेश सभा 3 बाट सांसद चुनिएका एमालेका केशव स्थापित,
फेरि म संसदीय अभ्यासमा नआएको कारणले सबै मेरोलाई चाहिँ सिकाइ भइरहेछ। सबै जस्तो बैठकमा यो गर्ने नगर्ने भन्ने हुन्छ नि, त्यो कारणले यो सबै मेरोलाई चाहिँ प्रथम अनुभव भनौँ न, त्यो सिकाइ जस्तै भयो। यो युगिन जिम्मेवारी हो।
मुख्यमन्त्रीको चर्चामा रहनुभएकी एमाले सांसद अष्टलक्ष्मी साक्यलाई पनि पहिलो बैठकमा हेटौडा आउन पाउँदा निकै खुशी लागेको छ।
अत्यन्तै खुशी लागेको छ, रमाइलो पनि लागेको छ। हेटौँडा जस्तो सुन्दर नगरी र यो ऐतिहासिक नगरी औद्योगिक नगरीमा यो प्रदेश सभाको अत्यन्तै ऐतिहासिक बैठक पहिलो बैठक बस्न गइराखेको छ। हामी सबै खुशी छौँ।
प्रदेश सभाको पहिलो बैठक हेटौँडामा बसेको हो। पहिलो बैठकको ऐतिहासिक छेडमा उपस्थित हुँदा सबै सांसदहरूले पहिले गरेको संघर्ष याद गरे। माओवादीकी सांसद राधिका तामाङ,
गर्व अनुभूति भएको छ। हामीले कल्पना गरेको सायद यही प्राप्त गर्नको निम्ति धेरै संघर्ष गर्यौं। संघीयता प्राप्त गर्नको निम्ति धेरैले बलिदान गर्यो। धेरैको चाहिँ अब अहिलेसम्म यही स्थापित गराउनको निम्ति, यही एजेन्डा ल्याउनको निम्ति चाहिँ अङ्गभङ्ग धेरैजना हुनुभएको छ। आउँदैन यो सपना मात्रै हो भनेको थियो, आज हामीले विपनामै ल्यायौं, यो सफल भयो भन्ने हिसाबले मलाई अत्यन्त गर्व लागेको छ।
ज्येष्ठ सदस्यका हैसियतले सभामुख बन्नुभएका डोरमणि पौडेलको त झनै हर्षको सीमा नै छैन। दुई पटक हेटौँडाको मेयर बन्नुभएका पौडेल हेटौँडामा प्रदेशको अस्थायी राजधानी बन्नु, पहिलो पटक प्रदेश सांसद हुनु र सभामुखको जिम्मेवारीमा बैठक चलाउन पाउनुलाई ऐतिहासिक क्षण भन्नुहुन्छ।
यो महत्वपूर्ण जिम्मेवारी पाएको छु होइन, यो महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्ने विश्वास पनि छ। त्यसैले अब यो गौरवान्वित भएको छु जिम्मेवारी, यो महत्वपूर्ण जिम्मेवारी पाएकोमा, नयाँ काम भएको हुनाले नयाँ अनुभूति पनि भइरहेको छ।
पहिलो बैठकमा उपस्थित भएका तीन नम्बर प्रदेशका 110 जना सांसद त दङ्ग छन् नै। चुनावको बेला बाँडेका आश्वासन पूरा भए भने सांसदहरू जस्तै नागरिक पनि खुसी हुने थिए।
यो थियो गत बिहिबार पहिलो प्रदेश सभा बैठक हेरेपछि हेटौँडाका साथी हरि हुमागाईले तयार पारेको सामग्री। बिहिबार हेटौँडामा बसेको जस्तै बैठक आज प्रदेश नम्बर दुईको जनकपुर, प्रदेश नम्बर पाँचको बुटवल, प्रदेश नम्बर छको सुर्खेत र प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढ़ीमा पनि बस्दैछ। यो बैठकका लागि सम्बन्धित प्रदेशसभाका सांसदहरू आआफ्नो मुकाममा पुगिसकेका छन्। आज बैठक बस्ने प्रदेशका सांसद पनि पहिलोपल्ट प्रदेशसभाको बैठकमा बस्न लागेकाले त्यसै गरी हौसिएका छन्, जसरी गत बिहिबार हेटौँडामा प्रदेश तीनका सांसदहरू हौसिएका थिए। साथी हरि हुमागाईले नै गत बिहिबार पहिलो प्रदेशसभा बैठकमा बसेका सांसदहरूसित पनि कुराकानी गर्नुभएको छ।
तीन नम्बर प्रदेशको संसद सचिवालयको अघिल्तिर नेकपा एमालेकी उपाध्यक्ष तथा काठमाडौँका प्रदेश सभा सदस्य अष्टलक्ष्मी साकिय राम्रो सारी चोली र कोट भिरेर यस संसद भवनतिर आइरहनु भएको छ। हामी उहाँसँग कुराकानी गर्न लाग्दैछौ।
प्रदेश सभामा विजयी भइसकेपछि अब पहिलो बैठकमा आइरहनु भएको छ, हेटौँडा अनुभव कस्तो लागिरहेको छ यहाँलाई?
अत्यन्तै खुसी लागेको छ, रमाइलो पनि लागेको छ। हेटौँडा जस्तो सुन्दर नगरी र यो ऐतिहासिक नगरी औद्योगिक नगरीमा यो प्रदेश सभाको अत्यन्तै ऐतिहासिक बैठक पहिलो बैठक बस्न गइराखेको छ। हामी सबै खुसी छौँ।
तपाईँ काठमाडौँको बासिन्दा पनि हुनुहुन्छ र हेटौँडामा अस्थायी राजधानी तोकिएसँगै हेटौँडा आउनु भएको छ, यो प्रदेशको संरचना पनि भर्खर बनिरहेको छ।
अब हेटौँडा मेरो लागि चाहिँ नि यो नौलो होइन, पटक पटक पहिला पनि आएको छु र यो प्रदेशको संयोजकको नाताले पनि, पार्टीको नाताले पनि मैले हेटौँडाको कामलाई संयोजन गर्नको लागि पनि म बेला बेलामा आइराख्नुपर्छ, आइराखेको पनि छु। तर प्रदेश सभाको हकमा काम गरिरहँदाखेरि यो पहिलोचोटि नै भन्नुपर्छ। मलाई लाग्छ आज प्रदेश सभाको यो पहिलो बैठक हुन गइराखेको छ, यो मैले अघि पनि भने अत्यन्त ऐतिहासिक बैठक हो र पहिलो प्रथम बैठक हो र नयाँ अभ्यास हामीले यो प्रदेश सभाको सवालमा गरिराखेका छौँ र आज धेरै विषय त छैन तर यो ऐतिहासिक प्रथम बैठक भएको हुनाले पनि यसको गरिमा छुट्टै छ, यसको महत्त्व छुट्टै छ। आज यसले चाहिँ अगाडि बढाउने चाहिँ जुन कार्यविधि छ होइन, अब यहाँ त्यहाँ हुने विचार विमर्शबाट एउटा प्रदेशलाई अगाडि बढाउनको लागि चाहिँ धेरै ठूलो मद्दत गर्छ, भूमिका खेल्छ भन्ने मैले थालेको छु।
मुख्यमन्त्रीको पहिलो प्रतिस्पर्धी पनि हुनुहुन्छ तपाईँ?
अब यो प्रदेशमा मैले भने म पार्टीको उपाध्यक्ष हुँ र प्रदेशको संयोजक पनि हुँ, त्यसो भएको हुनाले पनि मैले यो प्रदेशलाई पहिलो प्राथमिकतामा राखेका छु र प्रदेश बन्यो भने मात्रै सिङ्गो देश बन्छ र सबै प्रदेश मिलेर मात्रै देशलाई हामीले सुशासनयुक्त राजनीतिक स्थिरता कायम गर्नेदेखि लिएर समृद्धि र विकासको बाटोमा अगाडि बढाउन सक्छौँ भन्ने मलाई लाग्छ र प्रदेश बलियो भयो भने मात्रै चाहिँ नि स्थानीय तह पनि त्यसले चाहिँ बलियो बनाउनको लागि चाहिँ यसले मद्दत गर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यसो भएको मेरो छुट्टै मान्यता छ, त्यसैले उपाध्यक्ष भए पनि म प्रदेशको जिम्मेवारी सम्हाल्नुपर्छ भनेरै हाम्रो प्रदेश कमिटीको सचिवालयकै निर्णय बमोजिम म यो प्रदेशको जिम्मेवारीमा म आएको छु। मलाई लाग्छ अब म उपाध्यक्ष र एउटा त्यो हिसाबले सिनियर अर्को प्रदेश प्रमुखको नाताले या प्रदेश संयोजकको नाताले पनि मेरो यो दायित्व छ, जिम्मेवारी छ यो प्रदेशप्रति। दोस्रो भनेको मेरो राजनीतिक इतिहास, आन्दोलनको इतिहास मलाई लाग्छ लामो छ भन्ने चाहिँ मलाई लाग्छ। किन भन्दाखेरि 36 सालमा मैले सिङ्गोहरूबाट आफ्नो पार्टीको भूमिगत राजनीति सुरु गरेको हुँ। 46 साल बौद्धल आइसकेपछि मात्रै म खुल्ला परिवेशमा आएको र 28 सालदेखि म राजनीतिक आन्दोलनमा लागेको हुँ। त्यसो भएको मेरो राजनीतिक अनुभव, राजनीतिक आन्दोलनको अनुभव पनि यो प्रदेशलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ त्यसले मलाई मद्दत गर्छ भन्ने चाहिँ मैले ठानेको छु। अर्को भनेको समावेशिताको हिसाबले पनि एउटा अब कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री आउला जस्तो मलाई लाग्दैन, त्यो देखिन्न। त्यसो भएको हुनाले पनि यही 3 नम्बर प्रदेशमा मात्रै हो महिला मुख्यमन्त्री बन्न सक्ने आधारहरू, सम्भावनाहरू सबै हिसाबले भएको। त्यसो
भएको
यो प्रतिस्पर्धी हुनु स्वाभाविक कुरा हो, यसलाई हामीले अन्यथा ठान्नु हुँदैन भन्ने मलाई लाग्छ। स्वस्थ ढंगले प्रतिस्पर्धा गर्नु त्यो सबै लोकतान्त्रिक चाहिँ नि मान्यता मूल्यमा हो र यो संस्कार पनि हो। तर चाहिँ अब प्रतिस्पर्धा गरिरहँदाखेरि एकले अर्कालाई चाहिँ भनौँ न अराजकता स्थिति सिर्जना गर्ने होइन, त्यसले चाहिँ अर्को एकअर्कालाई चाहिँ अप्ठ्यारो स्थिति सिर्जना गर्ने काम गर्नु हुँदैन, त्यो हाम्रो ठाउँबाट हुने छैन। र अहिले हाम्रो थाई कमिटीको बैठकले पनि विशेष निर्देशन जारी गरेको छ, पहिलो कुरा सर्वसम्मत होइन हामीले प्रयास गर्छौं नै। अहिले राष्ट्रिय सभाको निर्वाचन हुन गइराखेको हुनाले 24 गतेसम्म हामी त्यसैमा व्यस्त रहन्छौं र 25 गतेदेखि प्रदेशको बैठक बसेर ज्येष्ठ सदस्यको त्यसमा अध्यक्षतामा बैठक बसेर हामीले नेता ठान्छौँ, त्यसपछि मुख्यमन्त्री छान्छौँ, त्यसपछि सरकार गठन गर्छौँ, त्यसपछि प्रदेशको कामलाई हाम्रो पार्टीको तर्फबाट हामी अगाडि बढाउँछौँ।
हेटौँडा अस्थायी राजधानी छ, स्थायी राजधानी बनाउनको लागि तपाईँको पहल के हुनुहुन्छ?
अब यसमा होइन, मेरो त मैले अघि पनि भने हेटौँडा सबै हिसाबले सुन्दर छ ठाउँ हो होइन, यो प्रदेशको फेरि जिल्ला पनि हो, यो अरू जिल्ला होइन, यही हाम्रो प्रदेशको एउटा जिल्ला हो, महत्वपूर्ण जिल्ला हो र प्रदेशको नाताले प्रदेशको सिङ्गो विकासको समृद्धिको कुराहरू गरिरहँदाखेरि हामीले हेटौँडालाई अलग राखेर अथवा चितवनलाई अलग राखेर कुनै पनि जिल्लालाई अलग राखेर प्रदेश बन्छ भन्ने मलाई लाग्दैन। त्यसैले सबै प्रदेशको जिल्लालाई समेट्नुपर्छ र अगाडि बढाउनुपर्छ, विकास निर्माणमा विशेष ध्यान चाहिँ दिनुपर्छ भन्ने लाग्छ। जहाँसम्म राजधानीको कुरा हो, अहिले यसमा चाहिँ धेरै चाहिँ टिका टिप्पणी गर्नु राम्रो हुँदैन भन्ने मलाई लाग्छ, किन अस्थायी राजधानीको रूपबाट यहाँ आएको छ र सबै खुसी पनि छन् होइन। सुरुवातमा केही अप्ठ्यारो महसुस गरेको भए पनि अहिले चाहिँ सबै खुसी पनि छन् होइन, र पूर्वाधार पनि तयार हुँदैछ। यो प्रदेश सभाको अधिकारको कुरा भएको हुनाले भोलि पर्सि प्रदेश सभा हामी बस्न गइराख्या फेरि नियमित रूपबाट बस्ने क्रममा चाहिँ अब राजधानी के गर्ने कसो गर्ने त्यहीबाट चाहिँ टुङ्गिन्छ भन्ने जान्छ।
एमालेको उपाध्यक्ष पनि हुनुहुन्छ, तपाईँहरूको पार्टीको धारणा चाहिँ के छ?
पार्टीको धारणा अहिले त्यसरी बनेको छैन, छलफल पनि हामीले चलाएको छैन। मैले अघि पनि भने नि भर्खर राजधानी अस्थायी राजधानी भनेर हेटौँडा टोक्या छ, अहिले नै यो छलफल किन गर्नु पर्यो र भन्ने चाहिँ मलाई लागेको है। कम्तीमा पनि चाहिँ अब अलिकति पार्टीले पछि चाहिँ अब यो भर्खर बैठक बस्दैछ अनि कामहरू अगाडि बढेको छैन, अब केही समय त राजधानी अस्थायी राजधानीको हिसाबले पनि त काम त अगाडि बढिरहनै रहन्छ होइन, अब पछि चाहिँ हामी चाहिँ छलफल गर्छौँ यसबारे।
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेकी प्रदेश नम्बर 3 की सांसद अष्टलक्ष्मी साक्ये पहिलो प्रदेश सभा बैठकको अनुभव सुनाउँदै। उहाँको जस्तै अनुभव आज प्रदेश नम्बर 2, 5, 6 र 7 का सांसदले तथा भोलि प्रदेश नम्बर 1 र 4 का सांसदले पनि बटुल्दैछन्। पहिलो प्रदेश सभा बैठकमा सहभागी भएका थप सांसदहरूको अनुभव बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामीले पहिलो प्रदेशसभा बैठकमा सहभागी भएका 3 नम्बर प्रदेशका सांसदहरूको अनुभव सुनिरहेका छौं। विश्राम अघि तपाईँले एमाले सांसद अष्टलक्ष्मी साक्येको अनुभव सुन्नुभयो। साथी हरि हुमागाईसित गत बिहिबार हेटौँडामा पहिलो प्रदेशसभा बैठकमा सहभागी अरू थप सांसदले पनि आफ्नो अनुभव सुनाउनु भएको छ। अब हामी फेरि एकपटक हेटौँडातिरै लागौं।
यस प्रदेश नम्बर 3 को मुख्यमन्त्रीको दावी गरिरहनु भएका एमालेका अर्का प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेसँग कुराकानी गर्न लाग्दैछौ। उहाँ दौरा सुरुवाल र कोटमा सजिनु भएको छ, राम्रो चिटिक्क परेको ढाकाटोपी पनि लाउनु भएको छ, निकै हँसिलो अनुहारमा पहिलो बैठकमा उहाँ सहभागी हुनुभएर बाहिर निस्किसक्नु भएको छ। पहिलो बैठकको अनुभव कस्तो छ त उहाँसँग पनि हामी कुराकानी गर्दैछौ।
अहिले तपाईँलाई कस्तो लागिरहेछ पहिलो प्रदेश सभा बैठकमा आइरहनु भएको छ?
म 2048 सालदेखि केन्द्रमा चार पटकसम्म प्रतिनिधि सभा संविधान सभा सबैको सदस्य भइसकेको व्यक्ति हुँ। स्वभावैले यो प्रदेश सभामा आउँदा अलिकति नयाँ अलि नौलो अलि अलि अनौठो लाग्ने त स्वाभाविकै हो। म एउटा राष्ट्रको ठूलो संसदबाट अनि देशको सात भागमध्येको एउटा भागको सांसद हुन आइपुगेको छु, त्यस हुनाले अलि छुट्टै अनुभव त हुन्छ नै।
हेटोडा बसाई यहाँको हेटोडाको अनुभव चाहिँ कस्तो लाग्यो? यो प्रदेशको राजधानी अस्थायी रूपमा यहाँ कायम भएको छ,
हिजो आइपुगे। अब यो हेटोडा नेपालको लोकतान्त्रिक आन्दोलनको लामो भूमि हो यो। म हेटोडालाई सबभन्दा पहिलेचोटि 2036 सालमा शिक्षकहरूको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन निर्माण गर्ने सिलसिलामा यहाँ पहिला हेटोडा टिकेको थिएँ। त्यति बेला पञ्चायती शासनको पूरै सुरक्षा घेरामा बसेर हामीले शिक्षक संगठन निर्माण गरेका थियौं। म नेपाल राष्ट्रिय शिक्षक संगठनको जन्मदाता हुँ। त्यस हुनाले त्यो आन्दोलनको भूमिबाट शुरू गरेको कदमबाट त्यही संगठन भविष्यका दिनमा पञ्चायतलाई अन्त्य गर्ने तहसम्मको त्यो आन्दोलन अगाडि बढ्यो। अब यो क्रान्तिकारी आन्दोलनको भूमि हो यो हेटौँडा भन्ने लाग्छ मलाई। मेरो व्यक्तिगत धारणाले हुँदैन, दुई तिहाई सांसदले निर्णय गर्नुपर्छ। अब सांसदहरूको व्यक्तिगत भनाइबाट चाहिँ अलि अपायक पर्यो भन्ने चाहिँ छ, होइन?
तपाईँको धारणा चाहिँ के हो व्यक्तिगत?
मेरो व्यक्तिगत धारणा अहिले हुँदै हुँदैन, राष्ट्रको सम्पत्ति पनि धेरै नै लगानी गरिसकेका छ। अब यो बारेमा हामी गम्भीरतापूर्वक सोध्छौँ, छलफल गर्छौँ।
तपाईँको मुख्यमन्त्रीमा को को प्रतिस्पर्धी हो, तपाईँ मात्रै हो कि?
मलाई चाहिँ के लाग्छ भने अन्तिम चरणमा पुग्दा मसँग चुनाव लड्ने कोही पनि हुँदैन जस्तो लाग्छ।
तयारी भइसकेको छ?
धेरैले इन्टरभ्यू दिइरहनु भएको छ, तपाईँले धेरै मसँग अन्तिम ल्याए होला तपाईँले।
प्रदेश सभाको पहिलो बैठक संसद सचिवालयबाट सकिएपछि ज्येष्ठ सदस्यका हैसियतमा रहनुभएका डोरमणि पौडेल जो सभामुख पनि हुनुहुन्थ्यो उहाँ त्यस स्थलबाट बाहिर निस्किनु भएको छ। हेटौँडा उपमहानगरपालिकाको दुईपटक मेयर बनिसक्नुभएका डोरमणि पौडेल नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष समेत रहनुभयो र स्थानीय तहमा राम्रो भूमिका निर्माण गर्नुभएका पौडेल पहिलो पटक प्रदेश सदस्यमा विजय हुनुभएसँगै अस्थायी राजधानी हेटौँडा पनि तोकिएको छ र अस्थायी राजधानीमा उहाँले सभामुख चलाउने मौका पनि पाउनु भएको छ। उहाँको पहिलो यो अनुभव कस्तो छ त हामी उहाँसँग पनि कुराकानी गर्न लाग्दैछौ।
पहिलो बैठक चलाउनु भएको छ सभामुख भएर, कस्तो अनुभूति भइरहेको छ यहाँलाई?
अनुभूति त स्वाभाविक रूपमा अलि नौलो त हुने भयो। यो पार्लियामेन्टमा अहिलेसम्म मेरो प्रवेश पनि छैन, मैले यो खालको अनुभव पनि गरेको थिएन, त्यसैले केही नौलो केही चाहिने अलिकति उत्साह पनि छ। यो महत्वपूर्ण जिम्मेवारी पाएको छु, होइन? यो महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्ने विश्वास पनि छ। त्यसैले अब यो गौरवान्वित भएको छु जिम्मेवारी, यो महत्वपूर्ण जिम्मेवारी पाएकोमा। नयाँ काम भएको हुनाले नयाँ अनुभूति पनि भइरहेको छ, सिक्दै जाने प्र्याक्टिस गर्दै जाने कुरा हो। र मलाई के विश्वास छ भने भोलिका दिनमा अझ योभन्दा पनि सफलताका साथ कुशलताका साथ म जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने विश्वास छ। यस पछाडि हाम्रो 27 गते हामीले डेट निर्धारण गरेका छौँ, त्यो 27 गतेको मितिमा सभामुखको निर्वाचन हुन्छ र त्यही मितिले त्यही दिन अर्को मिति घोषणा गर्छ र उपसभामुखको निर्वाचन गर्छ र सभामुख र उपसभामुख निर्वाचन भइसकेपछि यसले पूर्णता पाउँछ, त्यसपछि सरकार बनिसकेपछि अनि यो प्रक्रिया चाहिँ अगाडि बढ्छ।
सरकार बन्ने प्रक्रिया चाहिँ कहिलेबाट सुरु हुन्छ?
सरकार त 3 गतेसम्म अनिवार्य बनिसक्नुपर्ने कानूनी व्यवस्था छ, निर्वाचन मिति घोषणा भएको 30 दिनभित्र सरकार बनिसक्नुपर्छ अथवा यो मुख्यमन्त्री चाहिँ नि भइसक्नुपर्छ भन्ने कानूनी व्यवस्था भएको हुनाले अब कुनै पनि पार्टीले त्योभन्दा समय कटाउने समय छैन, त्यसैले 3 गतेभित्र सबै कुरा सम्पन्न हुन्छ। अब मेरो हेर्नुहोस्, अब हामी एउटा कुनै पार्टीबाट गाइडेड हौ, होइन? पार्टीका निर्णय जे हुन्छ हामी त्यसलाई आत्मसात गर्ने कुरा हो। योभन्दा माथि पनि हुनसक्छ, यसमा पनि हुनसक्छ, नहुन पनि सक्छ। म पर्सनल्ली म चाहिँ दावेदार भनेर यसको दावेदार भन्ने होइन, अब इच्छा त मान्छे हो, होइन? अझ योभन्दा पनि माथिल्लोमा भयो भने अझ काम गर्न सकिन्छ भन्ने, योभन्दा बढी मेरो काम गर्ने जुन स्टाइल छ होइन, जुन अनुभव छ, यसमा मेरो अनुभव छैन, अनुभव भएको क्षेत्रमा काम गरेँ भने अझ राम्रो सफलताका साथ काम गर्छु भन्ने लाग्छ।
तपाईँको दावी चाहिँ केमा हो?
योभन्दा माथि भनिसकेपछि मैले के भन्ने अब
मुख्यमन्त्रीमा?
सभामुख पौडेलपछि हामी काठमाडौँबाट दौरा सुरुवाल र ढाका टोपीमा सजिएर हेटौँडामा आउनुभएका केशव स्थापितसँग कुराकानी गर्न लाग्दैछौ। काठमाडौँ महानगरपालिकाका मेयर बन्नुभएका स्थापित, मेयरको दौड़पछि प्रदेशसभा सदस्यमा पछि विजयी हुनुभएको छ। काठमाडौँका बासिन्दा समेत रहनुभएका स्थापित, राम्रो छवि र काठमाडौँलाई सुन्दर बनाउने अभियानमा जुटे पनि प्रदेशसभा सदस्यमा विजयी भइसकेपछि सिङ्गो प्रदेश नै राम्रो र सुन्दर बनाउने अभियानमा पनि लाग्नु भएको छ। उहाँसँग हामी कुराकानी गर्दैछौ।
तपाईँलाई काठमाडौँमा बस्नु भएको थियो, हेटौँडामा अब यो संसद बैठक बस्न आउनु भएको छ, कस्तो भइरह अनुभव लिइरहनु भएको छ यहाँले?
होइन, अब इतिहासमै यहाँ प्रथम बैठक बस्दैछ। अब फेरि म संसदीय अभ्यासमा नआएको कारणले सबै मेरोलाई चाहिँ सिकाइ भइरहेछ सबै, त्यसो बैठकमा यो गर्ने नगर्ने भन्ने हुन्छ नि, त्यो कारणले यो सबै मेरो लागि चाहिँ प्रथम अनुभव भनौँ न, त्यो सिकाइ जस्तै हो। अहिले
काठमाडौँको मेयरको दावेदार हेटौँडामा आउनु भएको छ बैठक बस्नको लागि,
दावा गरियो होइन, विधि अनुसार चाहिँ अर्को मित्रको नाम शरीफ चाहिँ बोकियो, विधाले बोक्ने मान्छे म, विधि अनुसार चल्ने हो।
कस्तो महसुस भइरहेछ नि?
यो युगीन जिम्मेवारी हो क्या, मलाई चाहिँ अब मेरो श्रद्धेय पार्टी नेतृत्वले नै र अध्यक्षले नै हाम्रो 6 नम्बरकोमा उठ्ने काठमाडौँमा एउटा जित्ने भन्ने नै हो, तर मैले चाहिँ मेरो औचित्य आवश्यकता त्यहाँ होइन, म प्रदेशमा जानुपर्छ, किनभने प्रदेशको स्वरूप नै त्यो राख्नु भएको छैन होइन, त्यो कौशलपूर्ण ढङ्गले गर्नुपर्छ, अझ त्यसमा चाहिँ ह्युमन रिसोर्सको चाहिँ होइन हुनु पर्यो। अब अरू ठाउँबाट सर्व भएर आएको मान्छे पुरानै पङ्क्तिले चाहिँ यो प्रदेश निर्माणमा चाहिँ आधारशिला खडा गर्दैन, त्यसैले त्यसमा चाहिँ हायर एन्ड फायर हो कि अर्को हो कि होइन, यस्तो हुनुपर्छ भन्ने मेरो चाहिँ एउटा सोचाइ हो। अर्को चाहिँ हाम्रो आफ्नो कन्स्ट्रक्सन कम्पनी जस्तो हो, अझ मूल रूपमा चाहिँ हामीले हेर्नुपर्ने भनेको यो वित्त अनुशासन कसरी गर्ने, त्यसको सङ्कलन, त्यसको चाहिँ भनौँ टावर जस्तै बनाउनुपर्छ, किनकि यसमा अझ व्यापक रूपमा काम भएको छैन। र अर्को रिसोर्सको लागि चाहिँ हामीले यो पूर्वाधार ब्याङ्क भनिरहेछौँ, यो अनिवार्य है, यो अरूले साथीहरूले बोलिरहेको छैन, पूर्वाधार ब्याङ्क चाहिन्छ। अब पूर्वाधार ब्याङ्क ब्याङ्क चाहिँ हामीले चाहिँ इन्भेस्टमेन्ट कम्पनी जस्तो, यसको कम्पोजिसन चाहिँ मेरो पहिला मेयर भएको अनुभव छ नि, अरूले गरिआएको यो कामलाई चाहिँ मैले सफलतापूर्वक गर्न सक्छु भनेर यसको पार्ट एन्ड पार्सल भएर काम गर्ने, सक्यो भने नेतृत्वमा जाने हो, दाबी पनि गर्ने हो। आकाङ्क्षी त चाहिँ अरूले मैले जति भोगल भएर भनिरहेछु नि, अरूले हुने भनिरहेछ, मैले यो गर्ने भनिरहेछु क्या, त्यो हुने भन्नु चाहना राख्नु र टिममा काम गर्ने भन्दा त्यो इन्जिन, त्यो शरीरहरू अग्नि हुन्छ नि पहिला देखेको, त्यसलाई प्रशिक्षण गर्नुपर्छ क्या, त्यो ठ्याक्कै मैले देखिरहेछु। एउटा मैले चाहिँ जहिले पनि बोलेको एउटा शून्य सूत्र भन्नुहुन्छ होइन, त्यसले यो गाउँतिर यो सूत्र लागू हुँदैन, तर ठुला निर्माणहरू, ठुला अकल्पनीय निर्माणको लागि एउटा अनन्त चाहिँ चिन्तन गर्ने क्या, विश्वकै सबभन्दा उत्कृष्ट सहरहरू अरूहरू पूर्वाधार हेर्ने, यो गर्दा त्यसको ब्याकअपमा चाहिँ स्रोतहरू खुल्छ क्या। पहिला चिन्तन भएपछि नै स्रोतको कुरातिर जान्छ, चिन्तनै सानो भएपछि स्रोतकोतिर पनि जाँदैन, तर टाइमलाई चाहिँ स्क्विज गर्ने, टाइमलाई चाहिँ एकदम स्क्विज गर्ने भनेको कम समयमा गरेपछि चमत्कार हुन्छ, र यो प्रक्रिया पुरा भएपछि लागत चाहिँ शून्य हुन्छ भन्छ क्या, अचम्मको एउटा सूत्र मसँग छ, र त्यसपछि अनन्त चाहिँ लाभ चक्र सुरु हुन्छ, जो चाहिँ हामीले समाजवाद उन्मुख भनिरहेछ नि, जो डिप्राइभ मान्छेहरू छ होइन, जसलाई चाहिँ मार्जिनलाइज मान्छे छ, उहाँहरूलाई चाहिँ यो समृद्धि वितरण गर्छ, उहाँहरूको हैसियत बढेर मेरो लाग्छ 15 वर्ष जतिमा चाहिँ हामीले समतामूलक भनेको चाहिँ कमसे कम बराबरीमा ल्याउन सकिने चाहिँ समाज बन्छ। र मेरो अरू चाहिँ अरूले नबोलिरहेको मैले आकलन गरेको, अहिले गाउँमा गयो भने फलानो दलित, फलानो फलानो हेपा मिचाप हुन्छ नि, महिला हिंसा हुन्छ, सहरमा यो चाहिँ होइन एकदमै कम हुन्छ। जस्तो काठमाडौँमा गएर तपाईँले फोक्सो फ्राइड बेचिरहेछ, आइसक्रिम बेचिरहेछ, तपाईँले मिठो लगायो भने खाने हो, हामीले जात कहिले सोध्दैनौँ क्या, त्यसैले त्यो गाउँमा बसेसम्म हामीले अवहेलना हुन्छ, अरू हुन्छ, हामीले फलानलाई यस्तो दलित भन्ने शब्द प्रयोग हुन्छ, सहरमा केही पनि हुँदैन। त्यसैले यो घुलनशील समाजको लागि पनि सबैलाई चाहिँ समावेशी भनेको त्यो संस्थागत रूपमा चाहिँ फलानुको पनि प्रतित्व भन्नेले हुँदैन, त्यो समावेशी भनेको त बराबरी भन्ने हो क्या होइन। त्यसैले काठमाडौँमा तपाईँ कुनै पसलमा किन्न, तपाईँले कहिले जात सोध्नुहुन्न, हामी जातसँग कुनै सरोकार भएन, मुख्य कुरो चाहिँ सर्भिस दिन्छ कि दिँदैन भन्ने हुन्छ, र त्यो त्यस्तो विराट खालको चाहिँ सहरहरूको निर्माण गर्ने। र यो मैले यहाँ मात्र लागू गरिरहेको होइन, यो हेटौँडाको काठमाडौँको अरू ठाउँमा मात्र कुरा गरिरहेको छैन, जस्तो म अस्ति शिव सदास धाममा गएँ, उहाँहरूको बजेट जम्मा 72 करोड रुपियाँ रहेछ क्या, त्यो पनि प्रक्षेपित बजेट हो। मैले 7 अरबको चाहिँ यही सालमा 7 अरबको एउटा योजना बनाएँ, 7 अरब गए। अब त्यो कसरी हुन्छ भन्दा 40 किलोमिटरको बस पार्क पनि त्यहीँभित्रबाट पैसा आउँछ, मेरो शून्य सूत्र लागू हो। त्यहाँ मान्छेले रङशालाको कल्पना छ, बस पार्क कल्पना छ, यो अर्बन कम्युनिटी सपोर्ट सेन्टर जस्तो हेल्थको कुरा छ, त्यो सबै त्यहीँभित्रबाट उत्पादन गर्नुपर्छ र निर्भरता घटाउनुपर्छ। जस्तो फरेन अरूहरूले चाहिँ होइन इन्भेस्टमेन्ट हुनसक्छ तर अनुदान होइन भन्छु क्या, हामी जहिले पनि दान बोक्ने मान्छे होइनौँ। तर यो कौशल भनेको मैले मेरै समकालीन साथीहरूमा चाहिँ यो कोणबाट चाहिँ कुरा उठाइरहेको मैले साथी पाइरहेछ। त्यसरी यति क्षमता यति योग्यता र गर्ने आठ व्यवस्था त्यो मुख्य पदमा पनि दावी गर्नलाई यो आधारहरू छन् भन्ने लाग्छ।
स्थापित संघको कुराकानीपछि हामी अर्का सांसद भावना सुवेदीसँग पनि कुराकानी गर्दैछौ।
भावना सुवेदी,
प्रदेश सभाको पहिलो बैठकमा बस्नु भएको छ, कस्तो अनुभूति गरिरहनु भएको छ नि यहाँले?
पहिलो बैठक हो यो, अलि सबैजनालाई अलिकति एक्साइटिङ भएको थियो, रमाइलो राम्रो भयो। यो चाहिँ एउटा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ, सबैजना खुसी लागेको छ, सबैजनाले आफ्नो अनुभूतिहरू पार्टीको अनुभूतिहरू राख्नुभयो, धेरै राम्रो भयो।
मुलुक संगीतामा गइसकेपछि पहिलो पटक हेटौँडामा 3 नम्बर प्रदेशको बैठकमा यहाँहरू सहभागी हुनुभयो, पहिलो बैठकपछि अब संगीतामा गएपछि यसलाई तपाईँले आवाज उठाउँदै पनि आउनु भएको थियो, यसलाई कार्यान्वयनमा गइसकेको छ, के भन्नुहुन्छ यसमा?
यो यस्तो छ, नेपालको सन्दर्भमा संगीता भनेको पहिलो अभ्यास हो, यो सबै कुरा बनी बनावट छैन, हामीले यसलाई अभ्यास गर्दै जानुपर्छ, सिक्दै जानुपर्छ र आफ्नो प्रदेशमा चाहिँ कुन चिजले चाहिँ समृद्धि बनाउन सकिन्छ, कुन चाहिँ स्रोत र साधन, त्यो स्रोत र साधनको चाहिँ पहिला अध्ययन गर्नुपर्छ, त्यसको उत्पादन प्रणाली र आर्थिक समृद्धिमा लानको लागि अभ्यास गर्न जरुरी छ।
हेटौँडा अस्थायी रूपमा राजधानी पनि भएको छ र तपाईँहरूको पार्टीको धारणा चाहिँ के छ अब यसलाई स्थायी बनाउनको लागि?
यसको लागि अहिलेसम्म पार्टीको धारणा चाहिँ भइसकेको छैन, यो सामूहिक धारणामै अगाडि बढ्छ। अहिलेसम्म पार्टीले त्यस्तो यो राजधानीकै विषयमा चाहिँ खासै त्यस्तो छलफल अगाडि बढाएको छैन।
तपाईँको हेटौँडा बसाईको अनुभव चाहिँ कस्तो भयो?
यहाँको चाहिँ नयाँ नै छ, यहाँको पब्लिकहरू पनि यहाँ राजधानी भइसकेपछि खुसी हुनुहुन्छ, सपोर्ट भइरहेछ र सबैजनाले एउटा नयाँ अनुभूति छ।
यसलाई साँच्चै चाहिँ अब स्थायी बनाउनलाई कार्यान्वयन गर्नको लागि तपाईँहरूको भूमिका चाहिँ के हुन्छ?
अब यसलाई सर्वप्रथम त बैठकको हामी निरन्तरतामै छौँ, अब कुन बैठकमा गएर के गर्ने यो राजधानीको लागि भन्ने अझै टुङ्गिएको छैन, त्यस कारणले यसमा यो विषयमा चाहिँ धेरै मैले व्यक्तिगत रूपमा राख्नुभन्दा पनि हामी बैठकै निरन्तरतामा छौँ, बैठकले के गर्छ यसको निर्णय पछि नै हुन्छ।
अब यो संहितालाई अब सरकार पनि बन्दैछ, संघीय सरकार पनि बन्दैछ, 7 वटा प्रदेश मध्ये एउटा उत्कृष्ट प्रदेश पनि 3 नम्बर प्रदेश हो,
हजुर,
यसलाई चाहिँ कायम गरेर नयाँ रूपमा कसरी काम गर्ने यहाँहरूको जोस जाँगर पलाइरहेको छ नि?
एक्ज्याक्टली, हामी एकदमै उत्साहित छौँ, पहिलेदेखिको यो यो राजधानी भएको प्रदेश भएको कारणले गर्दाखेरि हामीले एउटा देशैभरि एउटा नयाँ नमुनाकृत काम गर्नुपर्छ, नमुनाको प्रदेश बनाउनुपर्छ, स्वच्छ प्रतिस्पर्धालाई अगाडि बढाउनुपर्छ, आफ्नो स्रोत र साधन सम्पदालाई चिनेर काम गर्नुपर्छ र समृद्धितिर लग्नुपर्छ भने हामी सबै नै खुसी छौँ।
सारी चोली र कोटमा सजिनु भएकी राधिका तामाङको अनुहारमा पनि निकै ठूलो मुस्कान देखिन्छ। प्रदेश सभा सदस्यको हैसियतमा पहिलो पटक संहिता कार्यान्वयन भएसँगै यस बैठकमा सहभागी भएर बाहिरिनु भएको छ, उहाँसँग पनि हामी कुराकानी गर्दैछौ।
मेरो नाम राधिका तामाङ, नुवाकोट क्षेत्र नम्बर 1 को प्रदेश सभा 1 बाट निर्वाचित, माओवादी केन्द्र।
तपाईँलाई पहिलो बैठकमा सहभागी हुनु भएको छ, कस्तो अनुभूति भइरहेको छ?
यो त एउटा गर्वको विषय पनि हो, गर्व अनुभूति भएको छ, हामीले कल्पना गरेको सायद यही प्राप्त गर्नको निम्ति धेरै सङ्घर्ष गऱ्यौँ, संहिता प्राप्त गर्नको निम्ति धेरैले बलिदान गर्यो, धेरैको चाहिँ अब अहिले अहिलेसम्म यही स्थापित गराउनको निम्ति यही एजेन्डा ल्याउनको निम्ति चाहिँ अङ्गभङ्ग धेरैजना हुनुभएको छ र कतिले चाहिँ आफ्नो बलिदान दिनुभएको छ, ती सबैको चाहिँ उपलब्धि स्वरूप आज हामी यो संहिताको पहिलो चाहिँ कार्यान्वयनको पहिलो चरणमा हामी आइपुगेका छौँ र त्योसँगै अहिले चाहिँ हामी प्रदेश सभाको पहिलो बैठक 3 नम्बर प्रदेशको पहिलो बैठक बसिरहँदा सबै ती चाहिँ योगदान गर्ने सबै मान सहितहरू र चाहिँ यो प्राप्त गर्नको निम्ति सबै ठाउँबाट चाहिँ सहभागी भएर आफ्नो अमूल्य चाहिँ योगदान पुर्याउने सबै सहयोद्धाहरूलाई सम्झ्यौँ र गर्व अनुभूति भयो, यो दिन पनि आउँ चाहिँ ल्याउनको निम्ति धेरै सङ्घर्ष, कसैले आउँदैन यो सपना मात्रै हो भनेको थियो, यो आज हामीले विपन्नमै ल्यायौँ, यो सफल भयो भन्ने हिसाबले मलाई अत्यन्त गर्व लागेको छ।
तीन नम्बर प्रदेश एउटा राजधानी पनि भएको यो प्रदेश पर्छ, सम्पन्न पनि पर्छ, यसलाई अझै राम्रोसँग अगाडि बढाउनको लागि संघीय शासन र आम जनताहरूलाई घर घरमा सिंहदरबार पुर्याउने, टोल टोलमा पुर्याउने भन्नुभएको छ, कसरी कार्यान्वयन गर्न सक्नुहुन्छ यहाँले?
यो विषय चाहिँ अति जटिल विषय हो। जस्तै हामीलाई पहिला यो माग किन गर्यो भनेर जनताले त्यसरी हामीलाई सोध्नुहुँदा हामीले सजिलो सहज तरिकाले संहिताको लागि भनेर हामीले बुझाउन नसकेर सहज तरिकाले तपाईँको घर आँगनमा सिंहदरबार ल्याउनको निम्ति भनेर हामीले जसरी भन्ने गरेका थियौँ, सो त व्यावहारिक हिसाबले त्यो लैजानको निम्ति अत्यन्तै चुनौती पनि छ। तर मलाई के लाग्छ भने यो अहिलेको यो चाहिँ महत्त्वपूर्ण उपलब्धिलाई संस्थागत गर्नको निम्ति सबै राजनीतिक दल जसरी जिम्मेवारी बोधका साथ यो चाहिँ संस्थागत गर्नको निम्ति लाग्नुभयो, त्यसै गरी सबैजना इमान्दारी तरिकाले कुनै पनि राजनीतिक स्वार्थमा नअल्झिकन राजनीतिक स्वार्थभन्दा माथि उठेर नेपाललाई वास्तविक हिसाबले चाहिँ समृद्ध नेपाल बनाउनको निम्ति व्यवहारता त्यो लागू गर्नको निम्ति सबै इमान्दार बन्यो भने मलाई लाग्छ यो पनि सम्भव छ।
एउटा अस्थायी राजधानीको रूपमा अहिलेको सरकारले कायम गरेको छ, यसलाई यहाँहरूको धारणा चाहिँ के छ भने अब यसलाई स्थायी बनाउनेतर्फ?
अब अहिले अस्थायी राजधानीको रूपमा हामी हेटौँडामा आइपुगेका छौँ। मलाई लाग्छ यो अत्यन्तै यो सबैले क्वेसन गर्ने विषय बनेको छ। म चाहिँ के भन्न चाहन्छु भने हामी एउटा जनताको प्रतिनिधि भएको हैसियतले सबै जनतालाई चाहिँ मध्यनजर गरेर हामीले सोच्यौँ भने यसको हल निस्किन्छ, यसमा हामी विवादमा जानैपर्छ भन्ने मलाई लागिरहेको छैन। अर्को आशंका के छ भने हामी अघि नै चाहिँ धेरै साथीहरूले पनि भन्नुभएको, तपाईँले सुन्नुभएको छ, हामीलाई पनि आशंका के पैदा रह्यो, संघीयतालाई चाहिँ फस्टाउन नदिनको निम्ति गर्वमै मार्नको निम्ति पनि थुप्रै खालको चाहिँ प्रयत्नहरू भए, त्यो छेक्न नसके पछाडि अहिले जो चाहिँ दुबो छ, भर्खर चाहिँ पलायो भनौँ न, उम्रिरहेको छ, यो अवस्थामा कलिलोमै त्यो चाहिँ मुना निमोट्नको निम्ति पनि त्यस्ता खालको शक्तिहरू चाहिँ सक्रिय छन्। ती सबै चिजबाट सचेत रहेर यसलाई मुद्दाको रूपमा भन्दा पनि सबैले सहज र चाहिँ सहज तरिकाको सबै जनताको सहज तरिकाले सुलभ तरिकाले चाहिँ पहुँच पुर्याउने उद्देश्यका साथ चाहिँ हामीले कहाँ राख्दा राम्रो हुन्छ भन्ने हिसाबले सबै राजनीतिक पार्टीले यसलाई सहमतिकै प्रक्रियाबाट अगाडि टुङ्ग्याउँदा राम्रै हुन्छ भन्ने मलाई लाग्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा तपाईँले पहिलो प्रदेशसभा बैठकमा सहभागी भएका सांसदहरूको अनुभव सुन्नुभयो। आज तपाईँले सुनेको जस्तो अनुभव आज प्रदेश नम्बर 2, 5, 6 र 7 का सांसदले पनि बटुल्दैछन्। अर्थात यी चारवटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्दैछ। यस्तै प्रदेश नम्बर 1 र 4 को प्रदेशसभा बैठक भने भोलि बस्नेछ। बैठकका लागि सांसदहरू आफ्नो अस्थायी मुकाममा पुगिसकेका छन्। आज बस्न लागेको पहिलो प्रदेशसभा बैठकको तयारी सम्बन्धीको जानकारी तपाईँले अहिले 9 बजेको नेपाल खबरमा पनि पाउनुहुनेछ। अहिलेको कार्यक्रम बदलिदो नेपालबाट भने हेटौँडाका सहकर्मी हरि उमागाई तथा प्राविधिक साथी सुरेश महर्जनसँगै म सुफल काफले बिदा हुन्छु। नमस्कार।